अहिले भर्खरै मन्त्री परिषदको बैठकमा प्रधानमन्त्रीज्यूले गर्नुभएको टिप्पणीलाई लिएर नेपाल भारत सीमा विवाद फेरि एकाएक सर्किएको छ। यो देश अहिले दुई भागमा विभाजन भएको छ, बाँडिएको छ। कसैले प्रधानमन्त्रीको राजीनामा मागिरहेका छन् भने कसैले समर्थन गरिरहेका छन्। यो कुराले अन्तर्राष्ट्रिय मिडियामा समेत चर्चा पाएको छ। यस्तो समाचार प्राय ढडेलो जस्तै फैलिन्छ र यसले सिङ्गो देशलाई नै तरङ्गित बनाउँछ। आज अखबारका हेडलाइनहरू र चिया पसलका गफहरू यही कुराले भरिएका छन्। सबैजना यही बहसमा होमिएका छन्। तर मैले एउटा दुःखद कुरा के देखिरहेको छु भने धेरैजना क्रिस्चियनहरू पनि यही राजनीतिक विवादको भुमरीमा तानिएका छन्। सामाजिक सञ्जालतिर आफ्ना धारणाहरू राख्दा कतिपय क्रिस्चियनहरूले प्रयोग गरेको भाषा र उनीहरूको व्यवहार एउटा साँचो क्रिस्चियन गवाई सुहाउँदो पटक्कै छैन। हामी संसारका यी द्वन्द्वहरूमा यति धेरै डुब्छौँ कि पवित्रतामा जिउने, सुसमाचार सुनाउने र ख्रिस्टप्रति इमान्दार रहने हाम्रो साँचो बोलावटलाई नै चटक्कै बिर्सिदिन्छौँ। हो प्रियहरू, यस्तो संसारमा राजनैतिक वफादारी र दलीय विभाजनको पछि लाग्न एकदमै सजिलो हुन्छ। हाम्रो लागि कुन पार्टी, कुन देश वा कुन पक्ष ठिक भन्ने कुरा नै सबैभन्दा ठुलो बनिदिन सक्छ। तर यस्तो राजनीतिक तनाव भएको बेला एउटा ठुलो आत्मिक खतरा लुकेको हुन्छ। हामीलाई लाग्छ कि वास्तविक युद्ध भनेको त केवल देश बिचको सीमा विवाद वा जमिनको लडाइँ वा राष्ट्रिय स्वार्थ मात्रै हो। तर यसो भन्दै गर्दा हामी एउटा क्रिस्चियन हुनुको नाताले हामी जुन असल युद्धमा छौँ त्यसलाई नै हामी भुल्न पुग्छौँ। पवित्र शास्त्रले हामीलाई बारम्बार सम्झना गराउँछ कि हाम्रो मुख्य लडाईँ रगत र मासुको विरुद्धमा होइन अथवा मानिसहरूको विरुद्धमा होइन, बरु हाम्रै आफ्नै पापमै शरीरको विरुद्धमा, पापमै अभिलाषाको विरुद्धमा, शरीरको अभिलाषाको विरुद्धमा, शैतानको विरुद्धमा र यो पति संसारको ईश्वरहीन प्रणालीका विरुद्धमा हो। त्यसैले आज हामीले आफूले एउटा प्रश्न सोध्नै पर्छ, हामी वास्तवमा कुन लडाइँ लडिरहेका छौँ, हामी कसको पक्षमा लडिरहेका छौँ, हामी कसको झन्डा मुनि उभिरहेका छौँ, खडा छौँ, कुनै राजनीतिक झन्डा मुनि कि स्वयं जीवित परमेश्वरको झन्डा मुनि। आउनुहोस् आजको वचन खण्डबाट हामी यही कुरा विचार गर्नेछौँ। यो संसारको राजनीतिक उत्थल पुत्थल र युद्धहरूका बिचमा पनि परमेश्वरको झन्डा मुनि उभिनुको वास्तविक अर्थ के हो आजको वचनबाट हेर्नुहोस्। कृपया मसँगै तपाईँले प्रस्थान 17 अध्यायलाई पल्टाउनुहोस्। 17 अध्यायको 8 पददेखि 18 अध्याय पुरै हामी आज हेर्नेछौँ। यो बाइबलको दोस्रो पुस्तक हो, यसलाई ठुलो बाइबलको पृष्ठ सङ्ख्या 102 तपाईँले पाउन सक्नुहुन्छ। बितेका दुई हप्ता हामीले वचन सङ्ग्रहबाट निकै आशिषमय वचन सुन्यौँ। पास्टर अनुकले परमेश्वर कसरी सर्वज्ञानी हुनुहुन्छ, सर्वव्यापी हुनुहुन्छ र सर्वशक्तिमान हुनुहुन्छ भन्ने कुरा सिकाउनु भयो। अनि हाम्रो जीवनको अर्थ, उद्देश्य र सुन्दरता उहाँमै मात्र लुकेको छ भनेर पनि कसरी कति राम्रोसँग उहाँले हामीलाई सम्झाउनु भयो, उत्साह दिनुभयो। र दुई हप्तापछि हामी फेरि प्रस्थानको श्रृङ्खलामा हामी फर्किएका छौँ। सो 17 र 18 अध्याय, 17 अध्यायको 8 पददेखि 18 अध्याय सबै हामी हेर्नेछौँ। र यो खण्डलाई मैले दुईवटा भागमा, मुख्य भागमा विभाजन गरेको छु, बाँडेको छु। हामी पहिले 17 अध्यायको 8 देखि 16 पदसम्म लडाइँ हेर्नेछौँ। 17 अध्यायको 8 देखि 16 पदसम्म हामी लडाइँ हेर्नेछौँ। त्यसपछि 18 अध्यायमा हामी आराधना हेर्नेछौँ। 18 अध्यायमा हामी आराधना हेर्नेछौँ 27 पदसम्म। We're back in Exodus chapter 17. We're picking at verse 8. So we'll consider two things. First, we will consider war and then worship. First, war. In chapter 17, verses 8 through 16. And secondly, we will consider worship in chapter 18. पहिले लडाई, त्यसपछि आराधना। सो तपाईँ वचन बुधाहरू लेख्दै हुनुहुन्छ भने यी दुईवटा कुरा लेख्न सक्नुहुन्छ, पहिले लडाइँ, त्यसपछि आराधना, वार अनि त्यसपछि वर्सिप. पहिले हामी मरुभूमिको लडाइँ हेर्यौँ, त्यसपछि मरुभूमिको हामी आराधना हेर्नेछौँ. प्रस्थान 17:1 यी खण्डहरूलाई पढ्दै गर्दा कृपया ध्यान दिएर सुन्नुहोला. 8-15 तब अमालेकीहरू आएर रपिदिममा इस्रायलीहरूमाथि आक्रमण गरे, अनि मोसाले यहोशूलाई भने, हाम्रा निम्ति मानिसहरू चुनेर अमालेकीहरूसित युद्ध गर्न जाऊ. भोलि परम प्रभुको लहुरो मेरो हातमा लिएर म डाँडाको टाकुरामा खडा हुनेछु. तब मोसाले तिनलाई भने बमोजिम यहोशूले गरे र अमालेकीहरूका विरुद्धमा लड्न लागे. मोसा, हारुन र हुर चाहिँ डाँडाको टाकुरामा गए. मोसाले आफ्नो हात माथि उचालिराख्दा इस्रायलीहरू विजय हुन्थे, तर तिनले आफ्नो हात तल चार्दा अमालेकीहरू विजय हुन्थे. जब मोसाका हात थाके, तब तिनले एउटा ढुङ्गा ल्याएर तिनीहरूले एउटा ढुङ्गा ल्याएर तिनीमुनि राखिदिए र तिनी त्यसमाथि बसे. हारुन र हुरले चाहिँ तिनका हात थामिराखे, एउटाले एकापट्टि र अर्कोले अर्कोपट्टि. यसरी सूर्यास्त नहुन्जेल तिनका हात स्थिर रहे. अनि यहोशूले अमालेकी फौजलाई तरवारले जिते. तब परमप्रभुले मोसालाई भन्नुभयो, यो कुरो सम्झाउनको निम्ति एउटा पुस्तकमा लेख र त्यो यहोशूलाई बताइदिए, किनकि म अमालेकको स्मृति आकाश मुनिदेखि बिल्कुलै मेटिदिनेछु. मोसाले त्यहाँ एउटा वेदी बनाएर त्यसको नाउँ परमप्रभु मेरो झन्डा राखे. अनि तिनले भने, परमप्रभुको सिंहासनतर्फ हातहरू उचालिएका थिए, परमप्रभु पुस्तौँ पुस्तौँसम्म अमालेकीहरूसित युद्ध गर्नुहुनेछ. अमालेकीहरूसित युद्ध गर्नुहुनेछ. परमेश्वर आफ्नो प्रतिज्ञामा सधैँ विश्वासयोग्य हुनुहुन्छ, सँगै छैन. विशेष गरी उहाँले अब्राहमसँग गर्नुभएको प्रतिज्ञामा, अब्राहमका सन्तानहरू परमेश्वरको प्रतिज्ञा बमोजिम अब गणिसाध्य भएका छन्, गणिसाध्य थिएनन्. तर तिनीहरूको आफ्नो भन्नु भने कुनै त्यहाँ देश थिएन. यहाँलाई थाहा छ, परमेश्वरले अब्राहमलाई देश दिने, सन्तान दिने र आशिषको मूल बनाउने प्रतिज्ञा गर्नुभएको थियो. र परमेश्वरको प्रतिज्ञा बमोजिम अब्राहमको सन्तान पनि भइसकेको छ, तर उनीहरूको आफ्नै देश भने छैन. अरू जातिहरूको निम्ति आशिष बन्ने कुरा अझै फरक कुरा भयो. अझ मलाई भने, तिनीहरू मिश्र देशमा, अर्कैको देशमा कमारा कमरी दास भनेर जीवन बिताइरहेका थिए. त्यसैले परमेश्वरले आफ्ना मानिसहरूलाई मिश्रको त्यो दासत्वबाट छुटकारा दिनुभयो. र फेरि पनि त्यो केवल एउटा दासत्वबाटको छुटकारा मात्र थिएन, तर त्यो प्रतिज्ञा गरेको देशतर्फको एउटा छुटकारा पनि थियो. त्यसकारण परमेश्वरले इस्रायलीहरूलाई त्यही प्रतिज्ञा गरेको देशतिर लाँदै हुनुहुन्थ्यो. अहिले इस्रायलीहरू यात्रामा छन्, बाटोमा छन्, प्रतिज्ञा गरेको देशतर्फ उनीहरू गइरहेका छन्। तपाईँलाई थाहै छ, मरुभूमिको त्यो यात्रा कति पनि सजिलो थिएन. त्यो बेला आजको जस्तो पठाओ, इन्ड्राइङ अथवा हवाईजहाजहरू, रेलगाडीहरू थिएन यात्रा गर्नलाई. तिनीहरू टन्टलापुर घाममा बालुवै बालुवा भएको तातो मरुभूमिमा पैदल हिँड्नु पर्थ्यो. यात्रा क्रममा जब तिनीहरूलाई भोक लाग्यो, परमेश्वरले खानेकुरा जुटाउनु भयो. जब तिनीहरूलाई तिर्खा लाग्यो, परमेश्वरले पानी जुटाउनु भयो. यसरी पुरै यात्राभरि परमेश्वरले तिनीहरूको आवश्यकता पुरा गर्दै जानुभयो एकपछि अर्को. र अहिले उनीहरू रिपिदिम भन्ने ठाउँमा आइपुगेका छन्. तर त्यहाँ तिनीहरूले अर्को एउटा ठुलो समस्याको समाधान गर्नु पर्यो, सामना गर्नु पर्यो. अनि यसपालि यो समस्या खानेकुराको विषयमा थिएन, यो पानीको अभाव पनि थिएन. बरु तिनीहरूको सामने एउटा शत्रु आइलाग्यो. अमालेकीहरूले रिपिदिममा इस्रायलीमाथि अचानक अन्धाधन्ध आक्रमण गरे. तर प्रश्न भनेको, मरुभूमिमा 81 जाई लाग्ने यी मानिसहरू, अमालेकी भन्ने मानिसहरू आखिर को थिए? पद एकले भन्छ तिनीहरू अमालेकी थिए, अर्थात् एसाबका नाति अमालेकका सन्तानहरू थिए. यिनीहरूलाई इतिहासमा इस्रायलको सबैभन्दा पुराना शत्रुको रूपमा चिनिन्छ. यिनीहरूको दुश्मनी कतिसम्म थियो भने, पछि इस्रायलको इतिहासमा जब इस्रायलीले परमेश्वरको आज्ञा उल्लङ्घन गर्दै प्रतिज्ञा गरेको देश कनानमा पस्ने उनीहरूले कोसिस गरे, त्यति बेला पनि यिनै अमालेकीहरूले बाटो सेक्दै उनीहरूको कडा विरोध गरेका थिए. वास्तवमा भन्यो भने यी अमालेकहरू मरुभूमिका रैथाने र रैथाने डाका र लुटेराहरू थिए. उनीहरू मरुभूमिभरि घुमफिर गर्थे, र बाटोमा हिँडिरहेका कमजोर थाकेका यात्रीहरूलाई पिलग्रिम्सहरूलाई मौका हेरेर लुट्ने र आक्रमण गर्ने गर्थे। समुद्री लुटेरा तपाईँले सुन्नुभएको छ, पाइरेट्स, त्यसो उनीहरू चाहिँ मरुभूमिका लुटेराहरू थिए वास्तवमा। यहाँ रिपिदिममा पनि इसरायलहरू भर्खरै पाल्टाएर थकाइ मारिरहेका थिए र अमालेकीहरूले ती थकित यात्रीहरूमाथि अचानक यहाँनिर आक्रमण गरेका छन्। तर अमालेकीहरूलाई एउटा कुरा थाहा थिएन, तिनीहरूले गलत मानिसहरूमाथि हात हालेका थिए। यी इसरायलीहरू मरुभूमिका ती साधारण यात्री मात्र थिएनन्, उनीहरू त भर्खरै शक्तिशाली शत्रुलाई हराएर आएका विजेताहरू थिए। हेर्दा कमजोर र असहाय देखिए पनि वास्तवमा यी समूहसँग परमेश्वर आफै हुनुहुन्थ्यो, याहवे परमेश्वर परमप्रभु तिनीहरूको साथमा हुनुहुन्थ्यो र उहाँ नै तिनीहरूका लागि लड्नुहुनेवाला थियो। त्यसैले मोसाले यहोशूलाई भने, हाम्रो निम्ति मानिसहरू चुनेर अमालेकीहरूसित युद्ध गर्न जाऊ, भोलि परमप्रभुको लौरो मेरो हातमा लिएर म डाँडाको टाकुरोमा खडा हुनेछु। यहाँ मोसाले परमेश्वरसँग कुनै लामो कुराकानी गरेको, आफ्नो लौरो चलाउनको लागि कुनै नयाँ निर्देशन पाएको हामी देख्दैनौँ। तर पनि पद 8 र 9 केही ग्याप छ, अन्तराल छ भन्ने मलाई लाग्छ। पक्कै पनि मोसाले जे गर्दैछन् यहाँनिर, त्यहाँ परमेश्वरकै अदृश्य इच्छा र निर्देशन लुकेको थियो। र सोही अनुरूप मोसाले यहोशूलाई आज्ञा दिए, अनि बाइबलमा यहोशूको नाम पहिलोपल्ट हामी आएको यहीँ नै देख्छौँ। पछि गएर यहोशू मोसाका उत्तराधिकारी बन्छन् र इसरायलीहरूलाई प्रतिज्ञा गरेको देश समय डोर्याउँछन्। तर यो समयमा भने, अहिले भने यहोशू मोसाको मातहतमा बसेर काम सिक्दै गरेको एक इन्टर्न मात्रै थिए। मोसाले उनलाई मानिसहरू छानेर अमालेकीहरूसँग सिधै रणभूमिमा लडाइँ गर्न जाने एउटा जिम्मेवारी दिए। यहाँ ध्यान दिनुहोस्, लडाइँमा सिङ्गो इसरायल होइन, केही छानिएका मानिसहरू मात्र गएका थिए। यसले के देखाउँछ भने, मोसाको भरोसा आफ्नो ठुलो सैन्य बलमा थिएन, तर उनको हातमा भएको परमेश्वरको लौरो अर्थात् केवल परमेश्वरकै सामर्थ्यमा थियो। उनको पूर्ण भरोसा आफ्ना मानिसहरूको लागि लडिदिने जीवित परमेश्वरमाथि मात्र थियो। सो यहोशूले मोसाको आज्ञा माने र अमालेकीहरूसँग लडाइँ गए, लड्न गए। यसैबीच मोसा र हारून र हुर चाहिँ डाँडाको टाकुरोमा गए। मोसाले आफ्नो हातमाथि उचालिराख्दा इसरायलीहरू विजय हुन्थे। इन्ट्रेस्टिङ छ, त्यसले आफ्नो हात तल झार्दा अमालेकीहरू विजय हुन्थे। यसरी हात उठाइरहँदा मोसाको हातहरू निकै गले, हामीले पढ्दै थियौँ होइन, र उनको हात अडाइराख्न सकेनन्, थामिराख्न सकेन। त्यसैले तिनीहरूले एउटा ढुङ्गा ल्याएर मोसाको मुनि राखिदिए र उनी त्यसमाथि बसे। हारून र हुरले उनको दुवैतिर, दायाँ र बायाँ हात दुवैतिर बसेर मोसाको हातलाई थामिदिए, जसले गर्दा सूर्य नअस्ताएसम्म मोसाको हातहरू स्थिर रहिरहे। यसरी मोसाको हात माथि भइरहेकोले, उठाइएकोले, उचालिएकोले गर्दाखेरि यहोशूले तल लडाइँ जिते। एउटा ठुलो विजय थियो, यो नसोचेको विजय थियो। तर यो विजयको, यो जितको श्रेय अझ न त यहोशू न उनको तरवारलाई गयो, न त हात उठाइराख्ने मोसालाई गयो, न त उनलाई सम्हाल्ने हारून र हुरलाई नै गयो। कसैले पनि यसमा आफ्नो घमण्ड गर्न सक्दैन थियो। मोसाले आफ्नो भूमिकाको धाक लगाएनन्, न त हारून र हुरले नै आफ्नो सहयोगको घमण्ड गरे। होइन, यो विजय त केवल परमप्रभुको थियो, यो लडाइँ वास्तवमा उहाँकै थियो, त्यसैले विजय पनि उहाँकै थियो। त्यसपछि परमप्रभुले मोसालाई भन्नुभयो, लडाइँ सिद्धिसकेपछि 14 पदमा हेर्नुहोस् न, यो कुरा सम्झनाको निम्ति एउटा पुस्तकमा लेख र त्यो यहोशूलाई बताइदिए, किनकि म अमालेकको स्मृति आकाशमुनिदेखि बिल्कुलै मेटाइदिनेछु। इतिहासलाई हेर्छौँ भने वास्तवमै परमेश्वरले अमालेकीहरूलाई संसारबाट बिल्कुलै मेटिदिनु भयो, तर यो तुरुन्तै भइहालेन, यो रातारात भएन। इसरायलको इतिहासमा अमालेकीहरू 100 वर्षसम्म देखा परिरहे, दाउदको समय पनि उनीहरू देखा परे। वास्तवमा दाउदले बाँकी रहेको अमालेकीहरूसँग पनि लडाइँ गर्नु परेको थियो। र हिजकियाको समयसम्म आइपुग्दाखेरि यी अमालेकीहरू एउटा ठुलो जातिको रूपमा रहेनन्, अन्त तिनीहरू इतिहासबाटै हराएर गए। अनि मुसाले त्यहाँ अब यहाँ एउटा वेदी बनाए, त्यसको नाम परमप्रभु मेरो झन्डा हुनुहुन्छ राखे लडाइँ सकिसकेपछि, जसलाई हिब्रू भाषामा यहोवा निसी भनिन्छ, यहोवा निसी। तर परमप्रभु मेरो झन्डा हुनुहुन्छ भन्नुको अर्थ के हो? लडाइँमा सिपाहीहरूले आफ्नो झन्डालाई हेर्छन्, झन्डालाई, झन्डाले तिनीहरूलाई आँट दिन्छ। झन्डामा झन्डा भनेको भरोसाको केन्द्र हो वास्तवमा, र जसले तिनीहरू को हुन् भन्ने कुरा सम्झाउँछ। अनि यो यस्तो चिन्ह हो जसको वरिपरि सेनाहरू दृढ भएर उभिन्छन्, र इसरायलीले हेर्ने झन्डा परमेश्वर आफै हुनुहुन्थ्यो, परमेश्वर आफै, उहाँ नै तिनीहरूको भरोसा र विजयको चिन्ह हुनुहुन्थ्यो। अनि मोसाले त्यो वेदी बनाएर पनि त्यस कारण यसो भनेका छन् कि परमप्रभुको सिंहासनतर्फ हातहरू उचालिएका थिए, परमप्रभु पुस्तौँ पुस्तौँसम्म अमालेकीहरूसित युद्ध गर्नेछ। त्यो झन्डा, परमप्रभु मेरो झन्डा हुनुहुन्छ भने त्यस ठाउँको त्यो वेदीको नामकरण गर्दै गर्दा मोसाले यी कुराहरू भनेका थिए, परमप्रभुको सिंहासनको सिंहासनतर्फ हातहरू उचालिएका थिए, परमप्रभु पुस्तौँ पुस्तौँसम्म अमालेकीहरूसित युद्ध गर्नेछ। अब प्रश्न उठ्छ, मोसाले कुन हातको कुरा गरिरहेको छैन, कुन हात? उनले आफ्नै हातको बारेमा कुरा गरिरहेको छन् सम्भवतः, जुन हातले परमेश्वरको सिंहासनको सामुन्ने प्रार्थनामा उचालिएको कुरालाई सङ्केत गर्दछ, अथवा उनीहरूले परमेश्वरमा भरोसा गरिरहेको कुरालाई सङ्केत गर्दछ। अनि वास्तवमा परमेश्वरले आफ्नो मानिसहरूको लागि यहाँ लडिदिनु भएको थियो। सो मुख्य कुरा के भने, मुसाले भन्दैछन् कि परमप्रभु नै हाम्रा झन्डा हुनुहुन्छ, उहाँ नै हुनुहुन्छ जसलाई हामी हेर्छौँ र जसमाथि हामी भरोसा गर्छौँ, उहाँले हाम्रो लागि लड्नुहुनेछ। त्यसैले यो वेदी केवल वर्तमानको जितको उत्सव मात्र थिएन, तर भविष्यको लागि एउटा ठुलो भरोसा पनि थियो। सो यात्रिक रूपमा तिनीहरूको यात्रा भर्खर मात्र सुरु भएको थियो, वास्तवमा अझै कति धेरै लामो यात्रा उनीहरूले गर्नुपर्ने थियो, अनि तिनीहरू त्यो प्रतिज्ञा गरेको देशसम्म पुग्ने कसरी आँट गर्न सक्थे? त्यो एउटा मात्र विकल्प थियो, आफ्नो झन्डा हुनुहुने परमप्रभुमाथि विश्वास गरेर र उहाँमै भर परेर। सुप्रियहरू, हामी पनि वास्तवमा यात्रामा छौँ, हामी पनि यात्रीहरू हौँ, इसरायलीहरू चाहिँ हामी स्वर्गीय सहरतर्फको यात्रामा छौँ। हाम्रो अगाडि पनि कठिन बाटो छ, हामीले पनि सामना गर्नुपर्ने शत्रुहरू छन्। यीशुले यो यात्रा कहिले सजिलो हुन्छ भन्नु भएन, उहाँले यो यात्रा सजिलो हुन्छ भनेर कहिले प्रतिज्ञा गर्नु भएन। यसले भन्नुभयो कि जीवनसम्म पुर्याउने ढोका साँगुरो हुन्छ, बरु र बाटो कठिन हुन्छ, तर विनाशतिर लैजाने ढोका चौडा र बाटो सजिलो हुन्छ, फराकिलो हुन्छ। त्यसैले स्वर्गदूतले प्रियहरू तपाईँ र मलाई यो तीर्थयात्राको क्रममा अथवा स्वर्गसम्मको हाम्रो यात्रामा हामीलाई बोकेर स्वर्गसम्मै सिधै पुर्याउने आशा नगर्नुहोस्। हामी यो यात्रा भएर जानैपर्छ, क्रिस्चियन जीवन एउटा यो कठिन यात्रा हो। इसरायलले चाहिँ हामी पनि यो मरुभूमिको यात्रामा छौँ, हामी आफै पनि कठिन र यो चट्टानी बाटो हिँड्न बोलाइएका छौँ। हामीलाई थाहा छ यो बाटोमा काँडाहरू छ, सिउँडीहरू छ, तर पनि हामी बोलाइएका छौँ त्यो बाटोबाट हिँड्नलाई। हामीसँग अरू विकल्प छैन, त्यो बाटो छोडेर अरू बाटो भएर हामी जान सक्दैनौँ, किनकि अरू बाटोले हामी अर्कै गन्तव्यमा पुऱ्याउँछ। हाम्रो लागि जुन अगाडि जुन बाटो छ हिँड्नुपर्ने, त्यही बाटो हामी हिँड्नुपर्ने हुन्छ। हाम्रा खुट्टाहरू दुख्नेछन्, हाम्रो ढाडहरू थाक्नेछन्, हाम्रो धैर्यताको जाँच हुनेछ, तैपनि हामीलाई विश्वास योग्यताका साथ अगाडि बढिरहन र हाम्रो अगाडि राखेको यात्रा पुरा गर्न भनिएको छ। सुप्रियहरू, हामी मिश्रमा छैनौँ पक्कै पनि, तर अझै हामी प्रत्येक गरेको देशमा पनि पुगिसकेका छैनौँ, हामी अझै मरुभूमिमा छौँ। अर्थात् हामी पहिले पापको दासत्वबाट त मुक्त भइसक्यौँ, तर अझै स्वर्ग पुगिसकेका छैनौँ, हामी मरुभूमि जस्तो कठिनाइले भरेको संसारमा छौँ। त्यसो भए हामी कसरी यो यात्रा पुरा गर्छौँ त? इसरायलले जस्तै परमप्रभुमाथि भर गरेर, केवल परमप्रभुमाथि भरोसा राखेर, उहाँमाथि विश्वास गरेर, उहाँमै पूर्णरूपमा भरोसा गरेर, परमप्रभु परमेश्वरलाई हाम्रो झन्डा बनाएर। यदि प्रियहरू, यदि तपाईँलाई यो यात्रा क्रिस्चियन जीवन कठिन लागेको छ भने, होस् म त अब हिँड्न छोडिदिन्छु गाह्रो भयो भने जस्तो लागेको छ भने, वा सजिलो विकल्प खोज्दै हुनुहुन्छ भने, म तपाईँलाई आग्रह गर्छु, हार नखानुहोस्। तपाईँ गन्तव्यको नजिकै पुगिसक्दै हुनुहुन्छ, कृपया हिँडिराख्नुहोस्, विश्वासमा अगाडि बढिराख्नुहोस्, विश्वासमा लागिराख्नुहोस्, गाह्रो अप्ठ्यारो पर्दा मन बुझाउनलाई संसारतिर दगुर्नु जस्तो त हामीले लाग्छ कसचोटि, होइन र निको हुन र कतैबाट आशा पाउन अरू नै शक्तिहरू खोज्न सजिलो हुन्छ। आजकल सामाजिक सञ्जालभरि विभिन्न रोगहरू निको पारेका चमत्कारिक ओखती मुलो गरेका भिडियोहरू देख्दा यो मन ढलफल हुन्छ, होइन होइन त्यस्तै पो त्यतै गए पो ठिक हुन्थ्यो कि क्या हो भन्ने हामीलाई लाग्छ। दुःखको बेला प्रभुलाई छाडेर अरू नै कुरामा आशा अनि मुक्ति खोज्ने त्यो परीक्षा हाम्रो जीवनमा आउन सक्छ। क्रिस्चियन जीवन भएपछि झनै दुःख मात्र भयो, होइन यीशुलाई पछ्याउन थालेपछि झनै मेरो जीवनमा पीडा मात्र थपियो। जीवन सजिलो हुन्छ भनेर सोचेको थिएँ तर खालि जीवनमा शास्ति मात्र भोग्नु परेको छ। क्रिस्चियन भएपछि झनै कठिनाइहरू भोग्नु परेको छ। सबै कुरा राम्रो सजिलो हुन्छ भनेको झन् गाह्रो हुँदै गइरहेको छ। प्रिय ख्रिस्टको पछि लाग्नुको अर्थ नै यही हो। यो तपाईँले यस्तो भोगिराख्नु भएको छ भने ख्रिस्ट भएपछि खोइ त के सुधार भएको, खोइ त रोग्नीको भएको, झन् पीडा थपिएको छ, झन् कष्ट भोग्नु परेको छ, झन् तिरस्कार भोग्नु परेको छ भने तपाईँलाई लाग्छ भने प्रियहरू क्रिस्चियन जीवन नै यही हो। क्रिस्चियन जीवन नै यही हो। ख्रिस्टको पछि लाग्नुको अर्थ नै यही हो किनकि हामी अझै पनि मरुभूमिमा छौँ। हामी यसैका लागि चुनिएका छौँ। हामी धेरै कष्ट र सङ्घर्षहरू भएरै भोग्दै परमेश्वरको राज्यमा प्रवेश गर्नुपर्छ। ख्रिस्टको पछि लाग्ने हो भने दुःख कष्ट आउँछ नै, अवश्य आउँछ। धेरै प्रचारकहरूले भन्लान्, धेरै पास्टर प्रचारकहरूले भन्लान् कि नयाँ विश्वासीले दुःख कष्टको बारेमा सुनाउनु हुँदैन, दुःख कष्टको कुरा गर्दा तिनीहरू तर्सिएर भाग्लान्, तिनीहरू अलिक परिपक्व परिपक्व नभएसम्म पर्खिनुपर्छ। तर फ्रीहरू दुःख कष्ट नै परिपक्वतामा पुग्ने बाटो हो। अनि यो आत्मिक यात्रा गाह्रो हुनुको कारण केवल कष्ट र परीक्षाहरू भएर मात्र होइन, बरु हामीले सामना गर्नुपर्ने हाम्रा शत्रुहरू पनि भएकोले गर्दाखेरि हो। तर हाम्रो शत्रुहरू को हुन्? हाम्रो शत्रुहरू छिमेकी होइनन्, तपाईँको वर्कमेट सँगै काम गर्ने साथी होइन, तपाईँको आफन्त छिमेकी होइन, हाम्रो शत्रु अर्को राजनीतिक दल होइन, माटो होइन, घन्टी होइन। क्लियर हुँदा हुन्छ क्रिस्चियनहरू हाम्रो शत्रुहरू, अर्को देश पनि होइन, भारत पनि होइन, हाम्रो शत्रुहरू। हाम्रो लडाइँ सिमाना जात वा धर्मको बारेमा होइन। एपिसी सहदेले हामीलाई सम्झाए चाहिँ हाम्रो युद्ध त शरीर रगतको विरुद्धमा होइन, सरी शरीर रगत विरुद्धमा होइन, तर प्रधानताहरूको विरुद्धमा, शक्तिहरूको विरुद्धमा हो। वर्तमान अन्धकारका सांसारिक शासकहरूको विरुद्धमा, स्वर्गीय स्थानमा भएका दुष्टाइका आत्मिक सेनाहरूको विरुद्धमा, अर्थात् हामी शैतानसँग युद्धमा छौँ, हामी शरीरसँग युद्धमा छौँ, आफ्नै पापै अभिलाषहरूसँग युद्धमा छौँ। हामीले शैतानको सामना गर्नैपर्छ। यसको लागि हामीले परमेश्वरको हात हतियारहरू, सारा हात हतियारहरू हामीले उठाउनै पर्छ। अनि ती हात हतियारहरूमा तरवार पर्दैन, ढाल बन्दुक वा गोलीगठ्ठा पर्दैनन्, तर परमेश्वरको वचन, प्रार्थना र पवित्र आत्मा पर्दछन्। अनि हामी यो लडाईँ पूर्ण आँट र भरोसा लड्न सक्छौँ कि विजय हाम्रै हो, विजय हाम्रै हो। कसरी हामी विजय हाम्रै हो भने ढुक्क साथ लड्न सक्छौँ? किनकि यीशु ख्रीष्टको क्रुसद्वारा सबैभन्दा महान र अन्तिम विजय हासिल भइसकेको छ। क्रुसलाई हेरेर हेर्नुहोस्, यहाँनिर अमालेकी र इस्रायल बिचको यो लडाइँ केवल दुई जातिहरू बिचको यो लडाइँ मात्र होइन, अथवा इस्रायली र मिस्रीहरू बिचको लडाइँ केवल यो दुई राष्ट्रहरू बिचको लडाइँ मात्र होइन। यो त उत्पत्ति 3:15 जोडिएको छ, त्यहाँ गरिएको प्रतिज्ञासँग जोडिएको छ, जहाँ परमेश्वरले सर्पलाई भन्नुभएको थियो कि स्त्रीको सन्तानले सर्पको शिर कुच्याउनेछ र सर्पले उसको कुर्कुचो डस्नेछ। यो शत्रुता पुरै बाइबलहरू पाउँछौँ हामी उत्पत्तिबाट सुरु भएर. हामी यसलाई कैन र हाबिलमा देख्छौँ, दुई दाजुभाइ बिचको लडाइँ. याकुब र एसामा देख्छौँ, जसले पनि फेरि पनि स्त्रीको सन्तान सर्पको सन्तानको प्रतिनिधित्व गर्दछ. मिश्र र इस्रायलमा हामी देख्छौँ, र अमालेकीहरू र इस्रायलीहरूमा देख्छौँ, अनि अन्तत ख्रिस्ट र उहाँको शत्रुहरूमा हामी देख्न सक्छौँ, जसमा हेरोद र ती सबै पछिको सबैको पछाडि लुकेको सैतान आफै पनि पर्दछ. र यी सबैमा जित कता सर्पको सन्तानको जस्तो देखिन्छ हेर्दाखेरि, बाइबल हेर्दाखेरि. तर वास्तवमा अन्तत जित स्त्रीको सन्तानकै हुन्छ. जब यसो क्रुसमा मर्नुभयो, सैतानले सोचेको थियो मैले जितेँ, तर यसुले त क्रुसको त्यही मृत्युद्वारा नै सैतानको शक्तिलाई सदाको लागि चकनाचुर पार्दै हुनुहुन्थ्यो. हेर्दा सैतानको जित जस्तो देखिने त्यो क्रुस त वास्तवमा सैतानको विनाशको अथवा पराजयको कारण बन्यो. प्रस्थानको पुस्तकमा लडाइँको जित मसाले उचालेका हातहरूमा निर्भर थियो, तर ख्रिस्टमा साँचो र अन्तिम विजय क्रुसमा उहाँका हातहरू उचालिँदाखेरि पुरा भयो. मोसाले त परमेश्वरको न्याय र क्रोधलाई रोक्नको लागि अनि इस्रायलको पक्षमा उभिएर आफ्ना हातहरू उचालेका थिए, तर यसु त हाम्रो निम्ति परमेश्वरको न्याय र दण्ड ग्रहण गर्नको निम्ति भोग्नको लागि क्रुसमा उचालिनुभयो. क्रुसमा यसु हाम्रा पाप र अपराधको कारण परमेश्वरको क्रोधको भारी मुनि थिचिनुभयो, तर तेस्रो दिनमा उहाँ महिमित भई जी उठ्नुभयो. आफ्नो मृत्यु र पुनरुत्थानद्वारा उहाँले संसारलाई, पापलाई र सैतानलाई जित्नु भएको छ. विजय उहाँकै हो, विजय ख्रिस्टको. उहाँ अन्तिम युद्धको लागि फेरि एकपल्ट फर्की आउँदै हुनुहुन्छ. जब उहाँ राजाको राजा, प्रभुको प्रभुको रूपमा, धार्मिकतामा र शक्तिमा फर्केर आउनुहुनेछ, तब अन्तिम शत्रु दियाबल सैतानलाई सदाका लागि आगो कुण्डमा फ्याँकिनेछ. प्रकाश विश्वदयालमा त्यही बताउँदछ. तर त्यो दिन नआएसम्म प्रियहरू, यो मरुभूमि जस्तो संसारमा आत्मिक लडाइँ चलिरहनेछ, तपाईँ र म लड्नै पर्ने हुन्छ. एक तीर्थयात्रीको रूपमा हामी अगाडि बढिनै पर्ने हुन्छ. हामी रणभूमिमा छौँ, क्रिस्चियनको रूपमा हामी रणभूमिमा छौँ. क्रिस्चियन जीवन लडाइँको जीवन हो, यो युद्धको जीवन हो, यो वार हो. हामी हरेक दिन हामी लडाइँमा छौँ. अनि यही कुरा आजको पहिलो वचनको बुधामा हामी देख्दछौँ, मरुभूमिमा लडाइँ. तर यो मरुभूमिमा लडाइँ मात्र छैन, त्यहाँ आराधना पनि छ, परमेश्वरको आराधना. आजको वचनको दोस्रो बुधा मरुभूमिमा आराधना, वर्सिप इन द विल्डरनेस. सो मरुभूमिको यात्रामा हामीले परमेश्वरले अमालेकीहरूलाई न्याय गर्नुभएको मात्र देख्दैनौँ, तर उहाँले युत्रो जस्ता गैर इसरायली अथवा अन्य जति मानिसको उद्धार गर्नुभएको पनि हामी देख्छौँ. यी सबै कुरा प्रस्थान 18 अध्यायमा हामी पाउँछौँ, 18 अध्यायमा. सो म यो पुरै पढ्ने छैन, तर यसको अर्थ बुझाउँदै गर्दा म केही पदहरूलाई छानेर पढ्नेछु. म आशा गर्छु तपाईँले पढेर आइसक्नु भएको छ, र तपाईँहरूले यो अध्याय पढ्नुभयो भने प्रस्थान 18 अध्याय त एउटा केवल पारिवारिक भेटघाट जस्तो मात्रै देखिन्छ यसो हेर्दाखेरि, होइन र? मोसाका ससुरा युत्रोले मोसाकी श्रीमती र उनका दुई छोराहरूलाई मोसाका ल्याइ पुर्याउँछन्. यो अलिक अनौठो छ, यो बिचमा कहाँबाट आयो आयो जस्तो लाग्छ. यो 18 अध्याय यसो हेर्दाखेरि कता कता नमिले जस्तो लाग्न सक्छ हामीलाई, किनकि बाइबल कथा बग्दै जाँदाखेरि जुन स्टोरी छ, यहाँ आइपुगेपछि, 18 अध्यायमा आइपुगेपछि अलिक फरक मोड लिए जस्तो हामीलाई लाग्छ, महसुस हुन्छ. मानौ यो कथा नभएको भए पनि हुन्थ्यो, हामी त यो कथा सर पढ्दै हामी सिधै सिनै पर्वतमा जान चाहन्थ्यौँ, अनि सिनै पर्वतमा परमेश्वरले त्यहाँनिर 10 आज्ञा दिनुहुन्छ, हामी सिधै त्यहाँ जान चाहन्छौँ. यो पारिवारिक यो भेटघाटमा यो 18 अध्याय पुरै सिद्ध्याउँदाखेरि समय खेर गए जस्तो कचुट लाग्न सक्छ हामीलाई, अर्कै ठाउँमा हुनुपर्ने, यहाँ बिचमा कहाँबाट यो कथा आयो भने जस्तो कहिलेकाहीँ महसुस हुनसक्छ. यो तपाईँले साउथ इन्डियन मुभी हेर्नुभएको छ भने मैले भन्न खोजेको कुरा बुझ्दै हुनुहुन्छ. ती चलचित्रहरूमा एउटा मुख्य कहानी त हुन्छ, तर त्यसभित्र अरू धेरै साना कथाहरू हुन्छ. एक भित्र साना साना कथाहरू सँगसँगै चलिरहेको छ अनि हामी अल्मलिन्छौँ कि मुख्य कहानी चाहिँ कुन हो, यो फिल्म वास्तवमा कसको बारे हो। सो मोसाको पारिवारिक भेटघाटको यो कथा अलिक अनौठो लागे तापनि यहाँ निरन्तरता नमिलेको वा अमिल्दो भने पटक्कै छैन। वास्तवमा यो त परमेश्वरको महान योजनालाई अझ प्रष्ट पार्ने एउटा शक्तिशाली यो कथा हो। यसले परमेश्वरले अब्राहमसँग गर्नुभएको प्रतिज्ञालाई अझ छर्लङ्ग बुझ्न हामीले मद्दत गर्छ। प्रतिज्ञा यो मात्र थिएन कि अब्राहमको सन्तान धेरै हुनेछन् र उनीहरूको आफ्नै देश हुनेछ, तर प्रतिज्ञा यो पनि थियो कि उन अब्राहम उनका सन्तान पृथ्वीका सबै मानिसहरूको निम्ति आशिषको स्रोत बन्नेछन्। अनि यहाँ हामी त्यही प्रतिज्ञाको एउटा सानो झलक देख्छौँ त्यो पुरा हुँदै गरेको, कि पछि धेरै जातिहरू अन्य जातिहरूले इस्रायलको परमेश्वरलाई चिन्नेछन्, विश्वास गर्नेछन्। तर अहिले यहाँनिर त्यसको सुरुवाती रूपमा हामी यहीँ देख्छौँ कि युत्रो जस्तो एक अन्य जाति मानिसले पनि इस्रायलको परमेश्वरलाई चिन्दैछन्। यसो हेर्दाखेरि इस्रायलहरू अलरेडी आफ्नो देशमा नपुगिकन नै आशिषको स्रोत बन्दैछन्। अनि यहाँ यस अध्ययले यही देखाउँदछ कि परमेश्वरले बाइबलले यही देखाउँदछ कि परमेश्वरलाई केवल अमालेकीहरू जस्तो अमालेकीहरूलाई जस्तो न्याय गर्ने परमेश्वरको रूपमा मात्र होइन, तर युत्रो जस्तो व्यक्तिलाई कृपा गर्ने परमेश्वरको रूपमा पनि प्रस्तुत गर्दछ। यसो हेऱ्यौँ भने अमालेकीहरूले परमेश्वर न्याय अनुभव गरेको देख्छौँ हामी, र त्यही समयमा युत्रोले परमेश्वरको कृपा अनुभव गरेको हामी देख्दछौँ। एकदेखि चार पदसम्म हेर्नुहोस् न, 18 एकदेखि चार पदसम्म यहाँ भनेको छ कि युत्रो मिद्यानका पुजारी थिए। अनि युत्रो मुसाका ससुरा पनि हुन्। अनि तिनी मोसाले भेट्न आउँछन् र साथमा मोसाकी श्रीमती सिपोरा उनका दुई छोराहरूलाई पनि ल्याउँछन्। जेठोको छोराको नाम गेर्सोम हो, जस्तो मोसालाई आफू परदेशमा प्रवासी भएर बसेको कुरा सम्झाउँछ। अनि कान्छो छोराको नाम एलिएजर हो, जसले मोसालाई आफ्ना बुबाका परमेश्वर आफ्नो सहयोगी हुनुहुन्थ्यो र उहाँले नै आफूलाई फारोको दरबारबाट बचाउनु भयो भन्ने कुराको सम्झना गराउँछ। अनि यत्रो यहाँ केवल मोसाकी श्रीमती र छोराछोरीलाई पुर्याउन मात्र आएका होइनन्, वास्तवमा तिनीहरू मोसाबाट किन अलग बसेका थिए, सुरक्षाको कारणले हो या अरू कुनै परिस्थितिले गर्दाखेरि हो उनीहरू छुटिएर बसेका थिए, बाइबल हामीलाई खासै खुलाएर बताएको छैन। त बाइबल हामीले यति मात्र भन्छ कि मोसाले आफ्नो श्रीमती र दुई छोराहरूलाई यत्रो कहाँ फर्काइदिएका थिए, त माइती घर पठाइदिएका थिए। किन, यसको उत्तर हामीलाई थाहा छैन। त्यहाँ धेरै विचारहरू छ, उनीहरूको डिभोर्स भएको थियो भन्नेहरू पनि छन्, कति मानिसले उनीहरू छुट्टिएर बसेको केही समय भन्ने पनि छन्, तर हामीलाई थाहा छैन, हामी यही भनेर भन्न सक्दैनौँ। उन त माइत फर्काइदिएका थिए भन्नुको अर्थ त्यो पनि हुनसक्छ, तर जे भए पनि कारण जसुकै भए पनि युत्रो यहाँ परिवारलाई भेट गराउनै मात्र आएको भने पक्कै पनि होइनन्। मसा र उसको परिवारको पुनर्मिलन होइन यहाँ वास्तवमा मुख्य कुरा। मुख्य कुरा त युत्रो यी त इस्रायलका परमेश्वर अर्थात् मोसाका परमेश्वरको बारेमा केही कुरा सुनेर यहाँ आएका छन्, यो मुख्य कुरा। छोराछोरी त बाहना मात्रै हुन्, नाति नातिहरू लिएर छोरी लिएर त बाहना मात्रै हो उहाँका हुन्, तर विशेष म युत्रो यहाँ आउनु कारण भनेको युत्रोले यो परमेश्वरको बारेमा केही सुनेका छन्। याद राख्नुहोस्, युत्रो गैर इस्रायली अथवा अन्य जाति मानिस हुन्, मिद्यानी हुन्। युत्रो यहोवा परमेश्वरको पूजा गर्ने अथवा आराधना गर्ने मानिस थिएनन्। तर जब युत्रोले परमेश्वरले मोसा र उहाँका आफ्ना मानिसहरू इस्रायलहरूको लागि गर्नुभएको ती सबै ठुला ठुला महान कामहरू सुने, कसरी परमेश्वर इस्रायल मिश्र देशबाट निकालेर ल्याउनुभयो, फारोको हातबाट बचाउनु भयो भन्ने कुरा सुने, तब तिनले आफ्नो विश्वासलाई यसरी यहाँ स्वीकार गर्दैछ। पद 11 हेर्नुहोस् न, अब 18:10-11 युत्रोले भने तिमीहरूलाई मिश्रीहरू र फारोको हातबाट छुटाउने परमप्रभुको प्रशंसा होस्। 11 अब मलाई थाहा भयो कि परमप्रभु सारा देवताहरूभन्दा महान हुनुहुँदो रहेछ। तपाईँ देख्नुभयो, एक गैर इस्रायली मूर्ति पूजक र पुजारी जो परमेश्वरको करारभन्दा बाहिरका थिए, उनले आफ्नो मुखले स्वीकार गर्दै र हृदयले विश्वास गर्दै भन्दैछन् कि याहवे परमेश्वर नै अरू सबै देवताहरूभन्दा महान हुनुहुन्छ। प्रियहरु, परमेश्वरको साँचो आराधक हुनुको अर्थ नै यही हो। वास्तवमा एक मूर्ति पूजक अब परमेश्वर पूजक बन्दैछन्, साँचो आराधक बन्दैछन्। अनि साँचो आराधक भनेको वास्तवमा क्रिस्चियन हुनु भनेकै यही हो। क्रिस्चियन हुनु भनेको कुनै धर्म कर्म गर्नु वा नैतिकवान बन्नु वा असल बानी बेहोरा सिक्नु मात्रै कति पनि होइन, यो भाषा सिक्ने विषयमा होइन। जय मसीह, हालेलुया, आमेन, प्रेज द लर्ड भन्ने बारेमा सिक्ने विषयमा अलि वा बाहिरी रूपमा अलिअलि सुध्रिने कुरा मात्र होइन क्रिस्चियन जीवन भनेको, क्रिस्चियन हुनु भनेको। क्रिस्चियन हुनु भनेको त हाम्रो आराधना नै बद्रिने कुरा हो, हाम्रो आराधना नै बद्रिने कुरा हो। यो भनेको अबदेखि अरू अब अरू थोकहरू पूजा गर्न छोड्नु हो। यो भनेको अब अरूलाई ईश्वर बनाउन छोड्नु हो, अरूमा आशा जीवन देख्न छोड्नु हो। यसको अर्थ पैसा सफलता नाम दाम वा आफ्नै स्वार्थपछि दग्न छोड्नु हो। यसको सट्टा त यो त हृदयको यस्तो परिवर्तन हो जहाँ परमेश्वर मात्र हाम्रो जीवनको केन्द्रमा हुनुहुन्छ। हिजोसम्म युत्रको जीवनमा अरू देवी देवताहरूले स्थान लिएको थियो, आज यहोवा परमेश्वरले उसको हृदयमा स्थान लिँदै हुनुहुन्छ। सो प्रियहरू, उद्धार पाउनु भनेको वास्तवमा हाम्रो आराधनाको केन्द्र बदलिनु हो। मुक्ति पाउनु भनेको हाम्रो हृदयमा परमेश्वरको अब आराधना पुनस्थापित हुनु हो। हामी परमेश्वरको आराधना गर्न बनिएका थियौँ, अब उद्धारमा हामी परमेश्वरको आराधना गर्न फेरि सम्भव अथवा सबल बनाइएका छौँ। परमेश्वर हाम्रो जीवनको सबैभन्दा ठुलो र अन्तिम अब अख्तियार बन्नुहुन्छ। त्यसैले क्रिस्चियन जीवनको सुरुवात विश्वासको स्वीकार र सही बुझाइबाट हुन्छ। हामी केही विश्वास गर्छौँ, हामीलाई थाहा हुन्छ, हामी आँखा चिम्लेर परमेश्वरले मलाई निको पार्नुहुन्छ, यीशुसँगै कर्ता हुनुहुन्छ भनेर पछि लाग्दैमा हामी क्रिस्चियन हुँदैनौँ। यसको अर्थ बुझ्नुहुँदैछ, हामीले परमप्रभु मात्र एकमात्र साँचो परमेश्वर हुनुहुन्छ, उहाँ जो हुनुहुन्छ उहाँलाई हामीले त्यही बुझ्नै पर्छ, स्पष्ट रूपमा उहाँलाई चिन्नै पर्ने हुन्छ। उहाँ मात्रै महान परमेश्वर हुनुहुन्छ, उहाँ मात्रै जीवित परमेश्वर हुनुहुन्छ, उहाँ मात्रै आराधनाको योग्यको हुनुहुन्छ। उहाँले हामीलाई बनाउनु भयो, उहाँको विरुद्धमा हामीले पाप गऱ्यौँ, तर फेरि परमेश्वरले आफ्नो अनुग्रहमा हामीलाई बचाउनु भयो। यो बुझाइ आवश्यक छ, यो बुझाइ आवश्यक छ। सो तपाईँलाई म प्रश्न सोध्न चाहन्छु, कि तपाईँ केवल परमेश्वरको मात्र आराधना गर्नुहुन्छ, कि तपाईँ उहाँकै मात्र सेवा गर्नुहुन्छ? म क्रिस्चियन हुँ भने दाबी गर्नु मात्र काफी छैन, कि तपाईँ साँच्चै परमेश्वरको आराधक हुनुहुन्छ, कि उहाँले तपाईँको हृदयको मुख्य स्थान लिनुभएको छ परमेश्वरले। मिद्यानका ती गैर इस्रायली पुजारी यित्रो, जसले कुनै समय धेरै देवी देवताहरूको पूजा आजा गर्थे, आज उनी इस्रायलका परमेश्वर अर्थात् परमप्रभु परमेश्वर चिन्न र उहाँकै मात्र आराधना गर्ने आएका छन्। अब तिनले त्यसपछि के गर्छन्? केवल उसले मुखले स्वीकार मात्र गर्दैनन्, उसले केही गर्छन्। पद 12 हेर्नुहोस् न एकपल्ट। त्यसपछि मोसाको ससुरा युत्रोले परमेश्वरको निम्ति होम बलि र अरू बलिदानहरू चढाए, अनि हारुन र इस्रायलका सबै धर्मगुरुहरू मोसाको ससुरा युत्रोसँग परमेश्वरको उपस्थितिमा रोटी खान आए। यहाँ युत्रोले दुईवटा एकदमै अचम्मका र उल्लेखनीय कामहरू गर्छन्। दुईवटा, पहिलो भनेको युत्रोले परमेश्वरको निम्ति होम बलि र अरू बलिहरू ल्याउँछन्। केवल यहोवा परमेश्वर मात्र महान परमेश्वर हुन्छ भनेर स्वीकार गर्दैनन्, मुख्य स्वीकार मात्र छैनन्, तर उसले बलिहरू पनि लिएर आएका छन्। यहाँनिर एकजना गैर इस्रायली अन्य जाति मानिसले परमप्रभुको अघि होम बलि चढाइरहेका छन्। अन्त मलाई थाहा छ होम बलि किन चढाइन्थ्यो, होम बलि किन चढाइन्थ्यो, के को लागि चढाइन्थ्यो? यो त पापको प्रायश्चितको लागि। होम बलि गर्दा आगोद्वारा चढाइने बलि, यो पापको प्रायश्चितको लागि, पापको प्रायश्चित हुन्थ्यो अर्थात् परमेश्वरको सामु क्षमा पाउन ग्रहणयोग्य हुनको लागि चढाइन्थ्यो। अरू बलिहरूले पनि यसरी नै काम गर्थ्यो, किनकि यहाँनिर युत्रोले अरू बलिहरू पनि लिएर आएका छन्। यहोवे जस्तो पवित्र शक्तिशाली र सर्वव्यापी परमेश्वरको नजिक जान मानिसको कमजोरी र पापलाई ढाक्ने काम यी बलिहरूले गर्दथ्यो। अनि यो बलि प्रथा पुरानो करार भन्ने नै चलिरहेको हामी देख्दछौँ, पुरानो करारको इतिहासभरि नै। उनीहरूले परमेश्वरको आराधना गर्न आउँदा सधैँ बलिहरू, पशुका बलिहरू लिएर आउँथे, तर आज हामी त्यसो गर्दैनौँ। किन आज हामी कोही पनि यहाँनिर पशु प्राणीहरू लिएर आएका छैनौँ? किन आज किन हामी बलि चढाउँदैनौँ। किनकि प्रियहरू यी सबै बलि र भेटीहरूले भविष्यमा हुने एउटा महान बलितिर औँलाइरहेका थिए, यी त छाया थिए। यी सबैले भविष्यमा हुने महान बलितर्फ इसारा गरिरहेका थिए, त्यो स्वयं ख्रिस्टको क्रुसको प्रायश्चितको बलिदान हो। ख्रिस्ट नै हाम्रो महान र अन्तिम बलि हुनुहुन्छ। हिब्रू दशले भन्दछ, हिब्रू दश अध्यायले, किनभने व्यवस्था अब आउने उत्तम कुराहरूको खास रूप होइन तर तिनको छाया मात्र हो। यसकारण सालिन्द नित्य चढाइने त्यस त्यही किसिमका बलिहरूद्वारा नजिक आउनेहरूलाई यसले सिद्ध पार्न सक्दैन, नत्र त बलि चढाउने काम रोकिने थिएन र। किनकि आराधकहरू एकैखेपमा शुद्ध पारिने भए तिनीहरूमा त्यसपछि पापको चेतना हुने थिएन। तर ती बलिदानहरूले सालिन्दा पाएको सालिन्दा पापको सम्झना गराउँछन्, किनकि साँडे र बोक्काहरूको रगतले पाप हरण गर्न असम्भव छ। तर ख्रिस्टले त पापहरूको निम्ति सदाको लागि एउटै बलि चढाउनु भयो, अनि उहाँ परमेश्वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो। येशु ख्रिस्टका शरीरको बलिद्वारा सदाको निम्ति हामी पवित्र बनाइएका छौँ। ख्रिस्ट नै हाम्रो बलि हुनुहुन्छ, त्यसलाई हामी गाउँछौँ, हातमा बेटी ल्याउन्न म, केवल क्रुसमा भर पर्छौँ, केवल क्रुसमा भर पर्छौँ। अनि फेरि तपाईँले अहिलेसम्म परमेश्वरको कृपा पाउनुभएको छ, परमेश्वरको अनुग्रहलाई चाख्नु भएको छैन भने इत्रुले जस्तै आज तपाईँ आफ्नो पापबाट फर्केर ख्रिस्टमाथि विश्वास गरेर त्यसको स्वाद लिन सक्नुहुन्छ। ख्रिस्ट मात्र महान उद्धारकर्ता हुनुहुन्छ, ख्रिस्ट मात्र मुक्तिदाता हुनुहुन्छ। अनि यो कुरा स्वीकार गरेर तपाईँ पनि साँचो परमेश्वरको साँचो आराधक बन्न सक्नुहुन्छ। सो दोस्रो, इत्रोले परमेश्वरको उपस्थितिमा उहाँका मानिसहरूसँगै बसेर रोटी खान्छन्। दोस्रो कुरा, पहिले उसले बलिहरू ल्याउँछन् जसले ख्रिस्टलाई सङ्केत गर्छ, र दोस्रो उसले परमेश्वरका मानिसहरूसँग बसेर परमेश्वरको उपस्थितिमा रोटी खान्छन्। किनभने अब उनी पनि त्यही समुदायको सङ्गतभित्र भित्राइएका छन्, अब तिनीहरूका बिचमा स्वागत गरिएका छन्, उसलाई स्वीकार गरिएका छन्। योभन्दा यो याद गर्नुहोस्, यत्रो अन्य जाति हुन्, इसरायलको समुदायमा ऊ त्यसरी बसेर सँगै रोटी खान उसलाई अनुमति छैन, उसलाई उसले त्यसो गर्नु मिल्दैन थियो। तर अब ऊ परमेश्वरका मानिसहरूसँगै बसेर रोटी खाँदैछन्, परमेश्वर मानिसहरूसँग बसे, एक अन्य जाति व्यक्ति इसरायलहरूसँगै सँगै बसेर परमेश्वरको उपस्थितिमा रोटी खाँदैछन्। उसको स्वीकार देख्नुहुन्छ, मानव उसले सुसमाचार विश्वास गर्दैछ। ऊ यसरी तपाईँले यसरी हेर्न सक्नुहुन्छ आजको दृष्टिकोणबाट कि यस सुसमाचारमा विश्वास गरे इत्रोले, त्यसपछि उसलाई चर्चमा ल्याइयो, माने ऊ चर्चमा ल्याइएको छ, अनि चर्चमा उसँगै विश्वासीहरूसँग एउटै टेबलको वरिपरि बसेर उसले रोटी खाँदैछ। अमालेकीहरूले परमेश्वर विरुद्धमा विद्रोह र विद्रोह गरेको कारण उनीहरूले न्याय पाए एकातिर, भने अर्कोतिर यत्रोले चाहिँ साँचो परमेश्वरलाई चिन्ने र उहाँको आराधना गर्ने मौका पाए, दया पाए, अनुग्रह पाए। अनि यहाँ परमेश्वरको न्याय र दया हामी छर्लङ्ग देख्छौँ, दुवै कुरामा परमेश्वर धर्मी ठहरिनु भएको देख्दछौँ। अनि फेरि याद राख्नुहोस्, एकजना क्रिस्चियन क्रिस्चियनलाई चिनाउने कुरा केवल विश्वासको स्वीकार मात्र होइन, म येशूलाई विश्वास गर्छु, येशू नै मेरो मुक्तिदाता हुनुहुन्छ मात्र होइन, तर सङ्गति पनि हो, सङ्गति पनि हो। सो कन्फेसन मात्र होइन, केवल हाम्रो मुखको स्वीकारले मात्र क्रिस्चियन हामीलाई बनाउँदैन, तर कम्युनिटीले पनि हामीलाई क्रिस्चियन बनाउँछ। हामीलाई समुदाय पनि चाहिन्छ, सङ्गति पनि चाहिन्छ। अनि यहीँ इत्रोको जीवन हामी त्यही देख्छौँ, हामी त्यही भइरहेको देख्दछौँ। क्रिस्चियन त्यो व्यक्ति हो जसले येशु नै प्रभु हुनुहुन्छ, मुक्तिदाता हुनुहुन्छ भने मुखले स्वीकार सँगसँगै त्यही स्वीकार गरे अरू मानिसहरूको समुदाय पनि सामेल हुन्छ। अनि उद्धार पाएका र आराधना गर्ने मानिसहरूको एउटा हिस्सा बन्छ क्रिस्चियन, उनी परमेश्वरको मानिसहरूको जीवनमा सहभागी हुन्छन्, एउटै टेबलमा बस्छन् र एउटै रोटी खान्छन्। यत्रोले त्यही गरेको देख्छौँ, तपाईँलाई थाहा छ, आज पनि हामी त्यही गर्छौँ, आज पनि त्यही रोटी खान्छौँ सँगै, जसलाई हामी प्रभुभोज भन्छौँ, जुन अहिले एकछिनमा हामी गर्नेवाला छौँ। प्रभुभोजको त्यो रोटी र कचौरा केवल यो औपचारिकता मात्रै होइन, पक्कै पनि यसको अर्थ धेरै गहिरो छ। यो त हामी ख्रिस्टका हौँ र हामी एकअर्काको हौँ भन्ने एउटा यो देखिने चिन्ह हो। जसरी त्यो रोटी खाँदै गर्दा युत्रोले उसलाई अब अरू अन्य जातिहरूभन्दा उसलाई अलग बनाएको थियो, ऊ परमेश्वरको मानिसहरूमध्ये एक हो भनेर चिनाएको थियो। त्यसरी नै जसै हामी प्रभुभोजमा सामेल हुन्छौँ, यसले हामी अब ख्रिस्टका हौँ, हामी एकअर्काका हौँ भन्ने कुरा यसले देखाउँदछ। यसले यही घोषणा गर्दछ कि हामी पनि अब ख्रिस्टका एउटै शरीरका हौँ, चाहे यहुदी होस् वा अन्य जाति, बाहुन होस् वा वैश्य, पहाडे होस् वा मधेसी, वृद्ध होस् या युवा, महिला होस् वा पुरुष, विदेशी वा स्वदेशी, धनी वा गरिब, पढे लेखेको वा अनपढ, हामी सबै ख्रिस्टका हौँ, हामी सबै उहाँमा एक हौँ। त्यसकारण प्रभुको जन जोनाथन लिमनले भनेका छन् कि बप्तिस्माले एकजना व्यक्तिलाई धेरैसँग जोड्छ भने प्रभुभोजले धेरैजनालाई एक बनाउँछ, धेरैलाई एक बनाउँछ। सो हिजो मरुभूमिमा पनि त्यही रोटी खाने हो भने परमेश्वर मानिसहरू भने चिनिन्थे, त्यो रोटीमा सहभागी हुने युत्रो वास्तवमै परमेश्वरको मानिसहरूको समुदाय का भनेर चिनिन्थे। अनि आज चर्चमा पनि यही रोटीले नै हामीलाई परमेश्वरको मानिसहरू भनेर चिनाउँदछ, यही रोटीले। प्रभुभोज भनेको चर्च र संसारलाई छुट्याउने एउटा बलियो सिमाना, यो भोज सबैको लागि होइन प्रियहरू, यो त केवल ख्रिस्टको क्रुसमाथि भरोसा गर्नेहरूको लागि मात्रै हो। अब मेरो प्रश्न तपाईँलाई, के तपाईँ ख्रिस्टमाथि भरोसा गर्नुहुन्छ? के तपाईँ उहाँमै भर पर्नुहुन्छ? के उहाँ नै तपाईँको झन्डा हुनुहुन्छ? यदि हो भने धेरै राम्रो कुरा, परमेश्वरको महिमा होस्। तर अर्को प्रश्न भनेको, के तपाईँ उहाँको मानिसहरूको समुदायमा जोडिनु भएको छ? के तपाईँ कुनै स्थानीय चर्चको सदस्य हुनुहुन्छ? के तपाईँ उद्धार पाएका विश्वासीको समुदायको एउटा हिस्सा हुनुहुन्छ कि तपाईँ एक्लै हुनुहुन्छ? भोलि तपाईँ यस ठाउँबाट कतै सर्नुभयो वा विदेश जानुभयो भने, के तपाईँ त्यहाँ पनि एउटा सुसमाचार चर्च खोजे सदस्य पनि ख्रिस्टलाई पछ्याइराख्नुहुन्छ? क्रिस्चियन जीवन यो आराधनाको जीवन हो, यो केवल लडाइँको जीवन होइन, यो आराधना समुदायको सन्दर्भमा हुन्छ। के तपाईँ एउटा चर्चको हिस्सा बन्नुहुन्छ? यदि तपाईँ विदेश जानुभयो भने भोलि, यदि तपाईँ विदेश जाँदै हुनुहुन्छ भने, के तपाईँको विदेशको योजनामा स्थानीय चर्च पर्छ कि म कमाउन आएको हुँ, यहाँ त पढ्न आएको हुँ, सङ्गति गर्न आएको होइन, दुई तिन वर्ष चर्च नगए पनि केही हुन्न भनेर सम्झौता गर्नुहुन्छ? आज धेरै क्रिस्चियनहरूले यही बाटो रोजेको देख्दा मलाई एकदमै दुःख लाग्छ। दुई तिन वर्ष, चार पाँच वर्ष चर्चबाट ब्रेक लिएको देख्दाखेरि, सायद तपाईँ कोठामा एक्लै बाइबल पढ्ने र अनलाइन सङ्गतिमा जोडिने विकल्प रोज्नुहुन्छ होला। तर याद राख्नुहोस्, ओछ्यानमा पल्टिएर अनलाइन सङ्गति हेर्नुमा जोडिनु वा युट्युबमा सन्देश वचन सुन्नु काफी छैन, काफी छैन, त्यो साँचो सङ्गति होइन। तपाईँलाई एउटा सिङ्गो स्थानीय चर्च चाहिन्छ र तपाईँ एउटा स्थानीय चर्चकै उपस्थिति तपाईँलाई चाहिन्छ। चर्चमा हामी केवल वचन सुन्न लाउँदैनौँ, चर्चमा हामी चर्च हुन लाउँछौँ, एउटा शरीरको अङ्ग भएकोले एउटा एउटा परिवारको रूपमा हामी यहाँ भेला हुन्छौँ, जहाँ हामी एकअर्कालाई प्रेम देखाउँछौँ, वास्ता देखाउँछौँ, प्रार्थना गर्छौँ, एकअर्काको भार उठाउँछौँ, एकअर्कालाई निर्माण गर्छौँ। अनि यो चर्च बाहिर, चर्च विहीन भएर यो सम्भव हुँदैन। वास्तव भन्यो भने नयाँ कुराको कुनै पनि आज्ञाहरू, एकअर्कालाई प्रेम गर्ने, क्षमा दिने, एकअर्कालाई सहने, यो कुनै पनि आज्ञाहरू एउटा क्रिस्चियनले स्थानीय चर्चमा नजोडिकन, चर्चमा नरहिकन पुरा गर्नै सक्दैन। स्थानीय चर्च बिना क्रिस्चियन हुन गाह्रो छ, स्थानीय चर्च बिना क्रिस्चियन हुन गाह्रो छ। अन्त मुखले हामी स्वीकार्छौँ, बप्तिस्माको हामी सर्टिफिकेट पछारौँला, तर स्थानीय चर्च बिना व्यवहारिक रूपमा क्रिस्चियन हुन एकदमै गाह्रो छ। परमेश्वरको मानिसहरू सधैँ सँगै जिउँछन्, उनीहरूलाई एउटा समुदायको रूपमा चिनिन्छ, क्रिस्चियनहरूको पहिचान नै सङ्गति हो, समुदाय हो। एउटा भेडा जसरी सधैँ एउटा बगालमा रहन्छ, त्यसरी नै तपाईँ पनि एउटा चर्चको हिस्सा हुनैपर्छ। म ख्रिस्टको हुँ भने दावी गर्नु पर्याप्त छैन, यदि तपाईँ चर्चसँग जोडिनु भएको छैन भने। यसको अर्थ के हो भने, तपाईँको लागि यो हप्ता एउटा चर्चमा अनि अर्को हप्ता अर्को चर्चमा चार्नु मात्रै काफी छैन। यसको अर्थ तपाईँ एउटा कुनै चर्चको हिस्सा हुनैपर्छ। तपाईँ साँच्चीको ख्रिस्टको शरीर हुनुहुन्छ भनेर संसारलाई देखाउने साधारण र प्रत्यक्ष तरिका नै यही हो, चर्चसँग जोडिएर, चर्चको सन्दर्भमा जिएर। फेरि हामी युत्रो र मोसाको कुरातिर फर्कौँ. युत्रोले आफूलाई परमेश्वर मानिसहरूसँग एकाकार गराउँछन्, मुखले स्वीकार्छन्, उनीहरू सँगै समुदायमा जोडिन्छन्, भोजन गर्छन्. उनीहरू भोजन सकिन्छ अनि सबैजना विश्राम लिन जान्छन्. भोलिपल्ट मोसा मानिसहरूका निम्ति न्याय गर्नलाई बसे. मानिसहरू चाहिँ बिहानदेखि बेलुकासम्म मोसाको वरिपरि आए पद 13 अनुसार. अब मोसाको ससुरा युत्रोले मोसाले गरिरहेकी सबै कुराहरू निहालेर हेरिरहेका छन्. उनले मोसाको काँधमा भएको जिम्मेवारीको त्यो ठुलो भारी देख्छन् र मोसा सेवाका एक बोझमा ऊ दबिएलान्, बर्नआउट होलान् भनेर चिन्तित भन्छन्. त्यसैले युत्रोले मोसालाई एउटा बुद्धिमानी सल्लाह दिन्छन्। उनले मोसालाई जिम्मेवारी बाँडफाँड गरेर नेतृत्वको एउटा त्यो व्यवस्थित प्रणाली बसाल्ने सुझाव दिन्छन्. मोसाले परमेश्वरको भय मान्ने, भरोसा योग्य र अनुचित फाइदा वा घुसलाई घृणा गर्ने योग्य पुरुषहरू रोज्नुपर्छ र उनीहरूलाई मानिसहरूका समूहमाथि अगुवा नियुक्त गर्नुपर्छ. साना साना मुद्दा मामिलाहरू ती अगुवाले हेर्नेछन् अनि गाह्रा र ठुला ठुला मुद्दा मामिलाहरू मात्र मोसा कहाँ ल्याइनेछन्. यसरी मोसा आफू नथाकिकन लगातार सेवा गरिराख्न सक्नेछन्. यो युत्रोको सल्लाह थियो. कति बुद्धिमानी सल्लाह! यो त हाम्रो चर्चको लागि पनि काम लाग्छ. युत्रोको सल्लाह आज हाम्रो चर्चको लागि पनि काम लाग्छ. चर्चको आत्मिक स्वास्थ्य सुरक्षा लागि एउटै व्यक्तिको हातमा सबै अधिकार हुनुभन्दा एल्डरहरूको बहुलता होइन हुनु कति उत्तम कुरा हो, अथवा चर्चमा एकभन्दा बढी पास्टरहरू खडा हुनु अनि सँगै मिलेर सेवा गर्नु कति राम्रो कुरा हो. सो जे होस्, मोसाले आफ्ना ससुराको कुरा सुने र उनले भनेका कुराहरू माने र त्यही बमोजिम गरे. तपाईँले सम्पूर्ण घटनामा एउटा कुरा विचार गर्नुभयो. यहाँ इस्रायलीहरू अरू जातिहरूलाई परमेश्वरको बारेमा बताउन कतै बाहिर गइरहेका थिएनन्, बरु अन्य जाति मानिसहरू आफै उनीहरूको आइरहेका थिए. विचार गर्नुभयो, युत्रोलाई कसैले सुसमाचार सुनाउन गएको थिएन, युत्रो आफै सुनेर आएका थिए, आफै त्यो महान कार्यको बारेमा सुनेर आएका थिए. युत्रोले परमप्रभुको महिमा सुने अनि उनी आफै मोसा र इस्रायलीहरू भएको ठाउँमा आए. कतिपयले पुरानो करारको यो शैलीलाई आएर हेर, कम एन्ड सी को धर्म भनेर व्याख्या गरेको छ. पुरानो करारको धर्म चाहिँ आएर हेर भन्ने धर्म थियो अरे, अथवा मानिसहरूले गएर उनीहरूलाई सुनाउँदैन थियो, उनीहरू आफै आएर हेर्नु पर्थ्यो, देख्नु पर्थ्यो अनि त्यो इस्रायलको परमेश्वरमा विश्वास गर्नुपर्थ्यो. तर यसको ठिक विपरीत नयाँ करारलाई हामी गएर भन भन्ने धर्म मान्छौँ. गो एन्ड टेल, गएर सुनाऊ, प्रचार गर. अब परमेश्वरको मानिसहरूलाई राज्यको सुसमाचार लिएर संसारका सबै जातिहरू कहाँ पठाइएको छ. सो आफ्नो पुनरुत्थानपछि स्वर्गहरू हुनुभन्दा अघि यीशुले आफ्नो चेलालाई भेला गर्नुभयो र मत्ती 28 अध्यायमा उहाँले महानादेश उहाँले दिनुभयो. स्वर्ग पृथ्वीमा समस्त अधिकार मलाई दिएको छ, यसकारण जाओ, यसो भन्नुहुन्छ, र सबै देशका जातिहरूलाई चेला बनाऊ, पिता र पुत्र पवित्र आत्मा राम तिनीहरूलाई बप्तिस्मा देऊ, मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाऊ, हेर म युगको अन्तसम्म सधैँ तिमीहरूका साथमा छु. प्रिय चर्चको मिसन नै हो, हाम्रो अस्तित्वको कारण नै हो. आज केसीबी स्क्रिन त अस्तित्वमा छ. त्यसैले आज हाम्रो लागि एउटा प्रश्न, मुख्य प्रश्न यो छ कि हामी आफ्नो बोलावटप्रति, जिम्मेवारीप्रति विश्वासयोग्य छौँ, कि हामी विश्वासयोग्य भई सुसमाचार प्रचार गरिरहेका छौँ, कतै सुसमाचार हामीले आफैभित्र त सीमित राखेका छैनौँ. एकपल्ट विचार गर्नुहोस् त, तपाईँले येशु ख्रीष्टको बारेमा कसैलाई बताउनु भएको अन्तिमपटक कहिले थियो? येशु ख्रीष्टको बारेमा बताउनु भएको अन्तिमपटक कहिले थियो? तपाईँले नबताइकन मानिसहरू कसरी येशु कहाँ आउँ रे, इत्रो जसरी परमेश्वरको त्यो महानता सुनेर कसरी आउने? हाम्रो परमेश्वर कति महान हुनुहुन्छ, कति 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 दयालु हुनुहुन्छ, अनुग्रही हुनुहुन्छ भनेर अरूलाई सुनाउन तपाईँ र मलाई कुन कुराले रोकिरहेको छ? यसो विचार गर्नुहोस्, तपाईँ र म आत्मिक रूपमा कहाँ छौँ? अहिले हामी ख्रिस्टसँगै छौँ, हामी राजासँगै छौँ. हामी स्वार्थी हुन सक्दैनौँ, हामी यो अनुग्रहलाई आफूभित्र मात्रै हामी गुम्साएर राख्न सक्दैनौँ, हामीले अरूलाई पनि यो भोजमा निम्तो दिनैपर्छ. अनि म यहाँ केवल रोटी र फेरि दाखमतको कुरा गरिरहेको छैन, म त स्वयं ख्रिस्टको कुरा गरिरहेको छु. उहाँ वास्तविक रोटी हुनुहुन्छ, भोजन हुनुहुन्छ, किनकि हिजोको दिनमा जब मरुभूमि मित्रले त्यो रोटी खाए, उनले आत्मिक रूपमा ख्रिस्ट स्वयंलाई चाखिरहेका थिए. अनि प्रियहरू तिनै ख्रिस्ट येशु कहाँ आउन र उहाँबाट खान हामीले मानिसहरूलाई निमन्त्रणा दिनैपर्छ। क्रिस्चियन जीवन केवल यो लडाइँको विषय मात्र होइन, केवल हामी स्वर्गतर्फ प्रगति गरेका यात्रीहरू मात्र होइनौँ, तर सँगसँगै हामी आराधकहरू पनि हौँ र हामी एउटा समुदायमा जिउने विश्वासीहरू हौँ र हामी यो समुदायमा जस्तै हामी यो यात्रामा अगाडि बढ्छौँ परमेश्वरले अरू मानिसहरू पनि यहाँ जोडुन् भन्ने हामी चाहन्छौँ। त्यसको लागि हामी हाम्रो बोलावटप्रति हामी विश्वासी हुनैपर्छ। ख्रिस्टले आज हामीसँग यो प्रतिज्ञा गर्नुभएको छ कि एक दिन यो संसारका कष्टहरू कष्टकर यात्रा सधैँको लागि अन्त हुनेछ, सकिनेछ। हाम्रो त्यो अन्तिम शत्रु, त्यो प्राचीन सर्प दियाबलस सैतान हो, त्यसलाई सदाका लागि आगो र गन्धकको कुण्डमा फालिनेछ। हाम्रो आँखाका सबै आँसुहरू पुछिनेछन् अनि त्यो अन्तिम दिन हामी सदा सर्वदाको लागि हाम्रो महान राजासँग बसेर त्यो भव्य स्वर्गीय भोजन खानेछौँ। अनि प्रियहरू ती दिनहरू त एकपछि अर्को गर्दै झन्झन् झन्झन् राम्रो हुँदै जानेछन्। फेरि हामी एकैछिनको लागि हामीले जहाँबाट सुरु गरेको थियो त्यहाँ फर्कौँ, त्यही भूमि र सिमानाको विवादतिर। सुरुमा मैले तपाईँलाई भन्दै थिएँ यसको समाधान कहिले होला, अन्त त कसले जित्ला, नेपालले कि भारतले, त्यो त समयले नै बताउला। तर एउटा कुरा भने एकदमै पक्का छ, जित ख्रिस्टको हो, विजय ख्रिस्टको हो, कुनै पनि पार्टीको होइन, कुनै पनि देशको होइन, ख्रिस्टले नै सदा सर्वदा राज्य गर्नुहुनेछ। यो कुरा हामी ढुक्काउन सक्छौँ। त्यसरी प्रियहरू यो अनन्त राज्यको नागरिकहरू भएको नाताले आउनुहोस् यो राजनीतिक उथल पुथल कष्ट र अनिश्चितताको बिचमा पनि हामी निरन्तर अगाडि बढिरहँ। किनभने याद राख्नुहोस् अन्तिममा युद्ध त परमप्रभुकै हो, परमेश्वर आफै आफ्नो नाउँको महिमाको खातिर र आफ्नो मानिसहरूको अथवा चर्चको भलाइ खातिर लड्नुहुन्छ। गड विल फाइट फर हिज पिपल। आउनुहोस् हामी प्रार्थना गरौँ।